नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्छौं। हाम्रा दुई छिमेकी देश चीन र भारतबीचको सम्बन्धमा अहिले चिसोपना आएको छ। भूटान चीन सीमा क्षेत्रको दोक्लम पठारमा चिनिया पक्षले सड़क बनाउन लागेको भन्दै त्यसलाई रोक्न भारतीय सेना अघि सरेपछि चीन र भारतबीचको सम्बन्धमा चिसोपना आएको हो। भारत र भूटानले चीनले भूटानको सीमा मिचेको दावी गरिरहेका छन् भने चीनले चाहिँ भूटान हुँदै भारतीय सेना चीनको सीमाभित्र आएको दावी गरेको छ, जसका कारण भारत र चीनबीच एक महिनादेखि सम्बन्ध चिसिएको छ। सन् 1962 सीमा विवादकै कारण युद्ध लड़ेका भारत र चीनबीच यसअघि पनि बेला बेलामा तनावको स्थिति आउने गरेको भए पनि पछिल्लो पल्टको तनाव साम्य हुने छाँटकाँट देखिएको छैन। भारत, चीन र भूटानको त्रिदेशीय सीमा क्षेत्रमा भारत र चीन दुवै देशका सेनाका गतिविधि बढ़िरहेको छ भने यही समयमा दुई देशका उच्च अधिकारीहरू बीचको वाक युद्ध पनि चर्किएको छ। त्यसैले आजको कार्यक्रममा हामी भारत र चीनबीच पछिल्लो पल्ट देखिएको चिसोपनाको कारण र यसले नेपालमा पार्ने प्रभावका बारेमा कुराकानी गर्दैछौ। कुराकानीका लागि यति बेला मसित हुनुहुन्छ भारत र चीन मामिलाका विज्ञ हिरण्यलाल श्रेष्ठ। स्वागत छ तपाईँलाई बदलिन्दो नेपालमा।
नमस्कार, धन्यवाद।
के हो यो कारण, भारत र चीनबीचको पछिल्लो पल्ट आएको चिसोपनाको कारण?
चिसोपना होइन, गरमपना बढ्या छ, तनाव बढ्या छ दुई देशबीच,
सम्बन्ध चिसिएको छ।
सम्बन्ध ठिक छ। अहिले भएको विवाद, पछिल्लो विवाद भनेको भारत र चीन बीचको सिमानामा होइन, चीन र भूटान बीचको सिमानामा। यसैले चीन र भूटानको बीचमा 22 पटक सीमा वार्ता भयो। सूर्य नै लागेको बेला 23 पटक त्यो बेला चाहिँ भारतले ब्रेक लगाइदियो।
यो भनेको कहिलेको कुरा?
यो म 1.5 वर्ष करिब 2 वर्षै हुन्ला, त्यस बेलादेखि त्यो बढेन। त्यो जुन बेला अहिले नयाँ सरकार भूटानमा बन्यो, पुरानो सरकारको प्रधानमन्त्री वाई थिन्ले क्यानकममा चीनको प्रधानमन्त्रीसँग भेटेको र दूतावास खोल्ने सम्भावनाबारे कुराकानी गरेको थाहा पाएपछि भारतले उसलाई चुनावमा पेट्रोलियम पदार्थहरू रोकेर सब्सिडी निकालेर हरायो चुनावमा। यदि वाई थिन्ले भइरहेको भए त्यो सीमा वार्ता क्रम नरोकिया भए सुल्लिसक्ने थियो होला
यो अहिलेको विवाद।
यस, किन भन्दाखेरि भारत यो सँग र भूटानसँग मात्र बाँकी रह्यो, 16 मध्ये 14 देशसँग चीनको सीमा सुल्लिसक्यो। नेपाल, लाओस, कम्बोडिया साना देशलाई त विशेषै सहानुभूति राखेर रा, अलिअलि कहीँ कहीँ सीमा बढाइदिया छ। नेपालको पनि 300 स्क्वायर किलोमिटर बढ्या छ भन्दाखेरि भूटानसँग पनि सीमा समाधान भइसक्थ्यो, तर भारतले त्यसलाई हस्तक्षेप गरी रोक्यो। भारत र चीनको सीमा नसुल्या बेला तिमीहरू किन जान्ने भयो भनेर रोक्यो, हो दूतावास खोल्न पनि दिएन। भन्दाखेरि अहिले पनि भूटान र चीनको विवाद भएको ठाउँमा भारतको सेना प्रवेश गरेको हुनाले यो तनाव बढेको हो। यसैले आफै 1962 बहादुरी के साथ पछि हट गया भनेर सीमा युद्धमा पछाडि हट्नु परेको भारतले अर्काको सुरक्षाको भारी किन बोक्न जानु पर्या भूटानको?
भारतले किन यो चासो देखायो?
हो, किन भन्दाखेरि मेरो माताका देशहरू पनि छन् भनेर यो नव औपनिवेशिक मानसिकता भएको प्रभाव क्षेत्रमा भूटानलाई राखिएको, नेपाललाई पनि राख्न खोजिएको सकेन र नेपाल ओभरमा पनि गयो। नेपालले यो धेरै देशसँग सम्बन्ध बढायो, भूटानलाई जस्तो सीमित उसमा आफूसँग मात्र सम्बन्ध राख्न लगाउने, अरूलाई खास विस्तार गर्न नदिने र चीनसँग त सुल्लिन लागेको सीमा कुरा पनि रोकेर राख्ने काम भारतले गरेछ। त्यो प्रभाव र प्रभुत्वको क्षेत्र विस्तार गरिकन आफू पनि साना देशहरूको मेरो नियन्त्रणमा छ भनेर देखाउन खोजेको, जसले अहिले यो अर्का कुरामा हस्तक्षेप गर्न होइन फर्क नफर्केसम्म अस्ति जन उनीहरूले बनाउन लागेको बाटोमा अवरोध खडा गर्नको लागि गएको थियो न डोकलाममा। डोकलाममा राम्रो चैत्य पनि छ अस्ति यो भुटानिज र चाइनिज स्टाइलको टिबेटन स्टाइलको छ र त्यहाँ केही यो भुटानी मूलका पनि छन्, चिनिया मूलका टिबेटन मूलका मान्छेहरू पनि बस्छन् र त्यो शान्तिपूर्ण ठाउँ अहिले अशान्तमय भएको छ र त्यहाँबाट अब भारतीय फौज नहटेसम्म वार्ता गर्दिन भनेर चिनले भनेको छ र भारतले अब दुवै देशको हटाउन भनेर अहिले यो पछिल्लो
अलि
नरम हुनै पर्यो नि, किन भन्दाखेरि शक्तिका दृष्टिले अमेरिकासँग कम्पिटिसन गर्ने चीन हो दोस्रो विश्व शक्ति, भारत पाँचौं विश्व शक्तिमा पर्छ, त्यसैले अहिलेको त्यो तुलनै हुन सक्दैन अहिलेको बेला सैन्य शक्तिमा भन् निकै पछाडि छ भारत, यसैले भारतले सैनिक न्यु खोजेर हुँदैन। हामी पनि छिमेकी चीन र भारत दुवैको भएको हुनाले शान्तिपूर्ण समाधान होस्, वार्ताद्वारा समाधान गर, सैनिक समाधानमा लाग्नु हुँदैन भनेरै अपिल गर्छौं। यो 1962 पनि नेपाल तटस्थ बस्या थियो र दुवैलाई अपिल गरेका थियो युद्धमा नजाऊ भनेर, 50 सन्धि अनुसार त भारतको पछि लाग्नु पर्थ्यो तर 1962 त्यो सन्धिलाई लट्याएर साँडेको जुदाईमा बाछाको मिचाईमा पर्न चाहँदैनौँ हामी भनेर त्यो बेलाको राजा महेन्द्रले तटस्थ भयो र भारत र पाकिस्तानका युद्धहरूमा पनि नेपाल तटस्थै बस्यो। अहिले पनि यो भारत भुटान र चीन बीचको सीमा विवादमा तटस्थ बस्नुपर्छ शान्तिका लागि।
फेरि आउँछु, हामीले नै भारतीय संचार माध्यममै हेर्दाखेरि पनि दुई देशका सेनाहरू हतियार बोकेका थिए, कुमले हानाहान गरेर सीमामा ठेलामठेलको स्थिति आएको थियो, त्यो भिडियो फुटेज चाहिँ भारतीय टेलिभिजन च्यानलले देखाएको थिए। अब तपाईँको अहिले भर्खरको कुरा अनुसार चाहिँ भारतले त्यहाँ नचाहिँदो पाराले न्यू खोजिराखेको छ त्यो ठाउँमा, कारण पनि तपाईँले भनि नै सक्नुभयो। सँगसँगै यो अन्तर्राष्ट्रिय संचार माध्यममै आएका कुरा, चिनिया संचार माध्यमकै कुराहरू हेऱ्यौं भने भूटानभित्र भारतीय सैनिक पोस्टहरू छन् भूटान र चीनको सिमाना जोडिएका ठाउँहरूमा भन्ने कुरा आइरहेको छ, यो सत्य हो?
हो नि त, अब उपस्थिति नै भ देखियो नि अहिले पसेर त्यहाँ इमरात भनेर त्यो ट्रेनिङ दिने भारतीय आर्मी भुटानको आर्मीलाई भनेर बसेको छ, बाटो साटो बनाउने पनि त्यहाँ आर्मी इन्डियन आर्मीले गर्ने गरेका छ र यो केही समय यताको घटनाक्रमलाई हामीले हेऱ्यौँ भने पनि को अर्गेलो गर्न पुग्या भन्ने कुरा बुझिन्छ, जस्तो अरुणाचलमा दलाई लामालाई पठाउनु त्यहाँ भारतले र यो एक ठाउँमा त हाम्रो अहिलेको प्रधानमन्त्री त्यो बेला पार्टीको अध्यक्ष शेरबहादुरजी गोवाको सम्मेलनमा भाग लिन जानुभयो बीजेपीको निमन्त्रणामा, तर तिनी सँगसँगै दलाइ लामाका प्रधानमन्त्री पनि देखियो। अब मनक विवाद भयो, पछि नेपालले पाठ सिक्यो, उडिसामा दक्षिण एसियाका सांसदहरूको सम्मेलनमा दलाइ लामाको सांसदहरू पनि भाग लिने भनेपछि नेपाल गएन, सारनाथमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा दलाइ लामालाई प्रमुख अतिथि बनाएर गर्ने ठाउँमा बोलाउँदा पनि नेपाल गएन र नेपाल एक चीन नीतिमा अधिक रह्यो र छिमेकीको संवेदनशीलता सुरक्षाको बुझ्यो र चीन विरोधी गतिविधि नेपालमा गर्न नदिने कुरामा अडान लियो, तर भारत ले निरन्तर रूपले चीनलाई जिस्काउनलाई दलाई लामाको कार्ड तिब्बत कार्डको उपयोग गरिरहेछ, तिब्बत कार्डको, जसले गर्दाखेरि त्यो एकपछि अर्को न्यू खोज्ने र अनि पछि खास गरिकन यो कुन बेला भयो भन्दाखेरि जुन बेला जर्मनको G20 बैठक हुन लागेको थियो ट्रम्पदेखि लिएर विभिन्न पश्चिमी नेताहरूसँग अँगालो मारेर भारतसँग अहिले चाहिँ नि डोकलाममा हामीले फौज पठाएर रोकेका छौँ, हामीलाई सहयोग सहानुभूति दिनुहोस् भन्नलाई समय पनि त्यस्तै बेला छानेको छ
त्यो पारेको थियो त हामीले चाहिँ के अपेक्षा गरेका थियौँ भने जुन तपाईँले भन्नुभयो जर्मनको जी ट्वेन्टी सम्मेलन त्यहाँ चाहिँ विश्वका शक्तिशाली 20 देशका प्रधानमन्त्रीहरू सरकार प्रमुखहरू राष्ट्र प्रमुखहरू भेला हुनुभएको थियो त्यहाँ चाहिँ भारत र चीनबीच चाहिँ अब दोक्लममा तनाव पनि शुरू भइसकेको थियो त्यतिखेरै दुई मोदी र चिनिया समकक्षबीच भारतीय प्रधानमन्त्री मोदी र चिनिया समकक्षबीच त्यो विषयमा वार्ता होला भन्ने अपेक्षा थियो तर भएन
भएन किन भन्दाखेरि चीन भारतीय फौज त्यो भूमिबाट नहटेसम्म जहाँ अहिले पस्यो तिनीहरू वार्ता गर्न तयार थिएन पछि त्यहाँको प्रवक्ताले परराष्ट्रको
चिनियाले
बोल्यो पनि यसैले अब उसको अडान छ अब जो अगाडि बढ्यो हाम्रो दुईटा बीचमा त्यो फौज फर्क अनि पछि मात्र वार्ता हुन्छ भन्ने अडान छ र अहिले चाहिँ वाक युद्ध दुवै बीचमा चलिरहेछ
बेजिङको
बीचमा चलिरहेछ वक्तव्यहरू आइरहेछन् अनि भारत अलिकति सेलाएको छ दुवैको सँगै हटाउन भनेर भारत भनिरहेछ तर त्यसको पनि चीनले मानिसकेका छैन पहिले तिम्रो फर्क भनेर नै भनिरहेछ र रोचक पक्ष के छ भन्दाखेरि भारतको विपक्षी दलका नेता राहुल गान्धीले भेट्यो एक हप्ता अगाडि नै चीनको दिल्ली स्थित राजदूतसँग र पछि चाहिँ त्यहाँ पेपरहरूमा यसरी किन भेट्यो भन्दाखेरि जिम्मेवार प्रतिपक्षले यथार्थ कुरा के हो एकवटा कुरा सुन्दैन नेपाल भारतको सरकारको मात्र त्यो बुझ्नलाई मैले चाहिँ भेटे हो भन्यो र चाहिँ संसद सांसदहरूलाई ब्रिफिङ गर यथार्थ को के हो भनेपछि यो जयशंकर सचिवले र अनि पछि राज्यसभामा सुषमा स्वराज परराष्ट्र मन्त्रीले ब्रिफिङ गरे र अनि विपक्षी दलहरूले चाहिँ यो कूटनीतिक समाधानतर्फ लाग्नु यसलाई नतर्काउनु भनेरै सल्लाह दिएका छन् यसैले भारतभित्र पनि त्यस्तो छ भने यो मोदीले सोचे जस्तो अन्तर्राष्ट्रिय समर्थन आएको छैन अहिले अमेरिकाले के भन्यो भन्दाखेरि तिमीहरू तनाव नबढाऊ भन्यो अस्ट्रेलियाले पनि भन्यो कि तपाईँहरूले चाहिँ नि तनाव आपसमा नबढाउनुहोस् समाधान खोज्नुहोस् भन्यो यसैले चीनसँग आर्थिक सम्बन्ध घनिष्ठ हुँदै गएका पश्चिमी देशहरूले एकतर्फी भारतलाई चाहिँ साथ दिन्छ भन्ने होइन त्यो सम्भव पनि अहिले देखिया छैन र अहिले विश्वको हित एसियाको हित चाहिँ तनाव बढाउनेमा होइन तनावलाई सामने पार्नेमा छ यसैले संयमित भएर वार्ता गरेर समाधानतर्फ जाऊ अझ भुटानलाई नै वार्ता गर्न दियो आफूले हस्तक्षेप नगरिकन त्यो भन्नुपर्छ र मलाई लाग्छ भुटान र चीन बीचको वार्ता भयो भने समाधान आउँछ
अघि तपाईँले अलिकति तिब्बत कार्डको कुरा गर्नुभएको थियो भारतले तिब्बत कार्ड खेलिरहेछ भनेर सँगसँगै अहिले पछिल्लो चोटि हेऱ्यौँ भने चीनले पनि सिक्किमको कार्ड फ्याँकिरहेछ स्वतन्त्र सिक्किमको कुराहरू उठाइरहेको छ चिनिया पक्षले होइन
यो कुरा मिडियामा आइरहेछ अब तिब्बत कार्ड खेल्नेले थाहा होला अर्काको विरुद्ध कार्ड खेल्ला आफ्नो विरुद्ध पनि कार्ड खेल्न सक्छ भन्ने कुरा बल्ल अझ राम्रो बुझ्ने उही हुन्छ अरूले भन्दा पनि तर हामी के थाहालाई थाहा छ भन्दाखेरि भारत र सिक्किम बीचको सन्धिमा सिक्किममाथि कसैले आक्रमण गरेमा संरक्षण दिने भारतले तर रक्षकै भक्षक भएर चाहिँ आफ्नोमा गावे यसैले यो कुराको त विश्वमा त्यो बेला निकै विरोध भएको थियो सिक्किममा पनि विरोध गरेका थिए तर छोग्याललाई नै त्यहाँबाट चाहिँ हटाए र चाहिँ गावे अब त्यो सिक्किममा सैनिक ब्यारेकमा भारतीय फौज राख्न दिया परिणाम भोग्नु पर्या हो र यसैले त्यो एउटा रक्षकै भक्षक हुने नराम्रो उदाहरण हो चीनले यो सिक्किम भारतको भनेर मान्नु नै गल्ती थियो बल्ल अहिले सच्याएको छ भने त्यो ठिक गर्यो
सच्याएको हो चीनले त्यो पहिला आफ्नो
यदि त्यो कार्ड प्रयोग गरे हो र भने होइन भने अब यो कुरा चाहिँ के छ भन्दाखेरि अहिलेको बेला यो जब तनाव बढ्छ कुराहरू त अनेक उठ्छ, पुराना कुराहरू उप्किएर आउने रहेछ भन्ने यथार्थता बुझ्नुपर्छ। तर नेपालले सिक्नुपर्ने पाठ के हो भन्दाखेरि
नेपालले, मैले फेरि पनि रोकेँ, नेपालले सिक्नुपर्ने पाठको पक्षमा हामी अझ पछि आउँदैछौँ। दिल्ली चाहिँ यो सिक्किमकै कुरा उठिरहेको रहेछ, सिक्किमप्रति अलिक सशंकित छ दिल्ली, किन भन्दाखेरि दार्जिलिङमा चलिरहेको गोर्खाल्यान्ड आन्दोलनमा चाहिँ नि छिमेकी राज्य जोडिएको छिमेकी राज्य अझ छिमेकी देशै भनेर नेपाल चीनप्रति पनि नयाँ दिल्लीलाई आरोप लगाइरहेको छ भने सिक्किमप्रति पनि त सशंकित छ नि होइन दिल्ली
होला। किन भन्दाखेरि अहिले यो ममता ब्यानर्जीको सरकारले खाद्यान्न समेत गोर्खाल्यान्डको आन्दोलनमा रोकेपछि सिक्किम र नेपालबाट गइरहेछ
खाद्यान्न,
व्यापारीहरूले नेपालबाट पनि लगिरहेछ, सिक्किमले पनि सहयोग पुरा गरिरहेछ। उहाँ उसले खुल्ला वक्तव्य दिएर त्यो यो संविधानमै नेपाली भाषा अनुसूचीमा परेपछि किन जबरजस्ती नेपाली भाषीहरू भएको ठाउँमा बङ्गालीलाई कम्पलसरी अनिवार्य भनेर लागू गर्न खोज्यो, यो बङ्गाली चाउविनिजम हो, अहंकारवाद हो, भाषागत यो भएन लान्न पाइँदैन भन्ने कुरामा त जुन गोर्खाल्यान्डको माग मूल माग अहिलेको छ त्यसमा सिक्किमले पनि समर्थन गरेको हुनाले सिक्किमसँग पनि यो दिल्ली खुसी नभएको हुन सक्छ।
अब यस्तोमा चाहिँ चीनले सिक्किमलाई सहयोग गर्ने कतिको सम्भावना हुन्छ, स्वतन्त्र सिक्किमको कार्ड फ्याँकेर भन्ने कुरा म सोध्न खोज्दै थिएँ म तपाईँलाई।
ए त्यो चिनियाहरू के भन्छन् भन्दाखेरि अब सिक्किमी जनताले स्वतन्त्र हुन चाहन्छन् भने त्यो सिक्किमी जनताको कुरा हो, अनि हामी समर्थन गर्छौँ। त्यहाँ आन्दोलन उठ्यो भने हामीले सोच्ने कुरा हो। अहिले त्यो बेला, अहिले अरू बेला सेलाएको बेला चुप्लाएर बसे, अहिले चाहिँ चर्किया बेला उठ्न थाल्यो, त्यो कुनै आश्चर्यको कुरा होइन। अन्तर्राष्ट्रिय राजनीतिमा यस्तो कुरा चल्छ।
अब यो भारतले चाहिँ जुन तिब्बतसँग चीनसँगको सीमानाको विवादको कुरा निकालिरहेछ, एक हिसाबले अहिलेसम्म तपाईँको कुरा मैले कुरा सुन्दाखेरि हामीले सिक्किमको पनि कुरा गऱ्यौँ, सँगसँगै भूटानको पनि कुरा गऱ्यौँ, हेर्दाखेरि बेजिङ चाहिँ थिम्पूमा पुग्छ भन्ने शंकाले चाहिँ भारतले भूटानप्रति अलिक बढी चासो राखेको होइन।
थिम्पूमा राजधानी के राजदूतावास खोल्न पुग्ने थियो, कब्जा गर्न जान खोज्या होइन नि, उसँग राम्रो दूतावास राखेर सम्बन्ध बढाउनु भनेको, सीमा विवाद सुल्झाउनु भने त साना देशसँगको सम्बन्ध, हामी जोडिया देश भएर पनि त्यो सम्बन्ध राख्न नपाउनु, छोप छोपेर राख्ने एउटाले यो भएन भन्ने कुराको हो र अहिले भारतको मिडियाले हिजो रमाइलो कुरा लेखेको छ, चीनले यसपटक भुटान भारत विशेष सम्बन्धको प्रति परीक्षा गर्न खोजेको देखिन्छ भनेको छ
चीनले।
चीनले परीक्षा गर्न खोजेको छ यो घटनाले, अर्थात् भारतको उपनिवेश अथवा नियन्त्रणमा प्रभाव भित्रको मुठीभित्र नबस स्वतन्त्र हो, सीमा विवाद पनि सुलझिन्छ, तिमीलाई विकास गर्नुको लागि पनि सहयोग गर्छन्, ओभरमा पनि आऊ भन्छ। चीनले छिमेकी देश सबैसँग सम्बन्ध गाँस्या छ, भुटानसँग सम्बन्ध बढाउँदा किन रोकिस् भनेर पनि भनायो हो यो घटनाले, त्यो कुरा त उजागर हुन्छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामी भारत र चीनबीच पछिल्लो पल्ट देखिएको चिसोपनाको कारण र यसले नेपालमा पार्ने प्रभावका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसित हुनुहुन्छ भारत र चीन मामिलाका विज्ञ हिरण्यलाल श्रेष्ठ, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी भारत र चीनबीच पछिल्लो पल्ट देखिएको चिसोपनाको कारण र यसले नेपालमा पार्ने प्रभावका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसित हुनुहुन्छ भारत र चीन मामिलाका विज्ञ हिरण्यलाल श्रेष्ठ। श्रेष्ठजी, विश्रामपछि फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा।
धन्यवाद।
अघि अलिकति कुरा निकाल्दै हुनुहुन्थ्यो तपाईँ, यो भारत र चीनबीच देखिएको सीमा विवादका कारण, पछिल्लो पटकको चिसोपनाको कारण हामीलाई के असर पर्छ भन्ने बारेमा।
पहिलो असर त के देखियो भन्दाखेरि, यो भारतीय फौजले भूटान चीन विवादित क्षेत्रमा गएर चीनको निर्माण कार्य रोकेपछि विवाद भयो र तत्कालै यो नाथुलाबाट जाने, मानसरोवर कैलाश जाने भारतीय तीर्थयात्रीहरूलाई रोके। त्यसको असर नेपालमा पर्यो। नेपालगंजमा अहिले भारतीय मानसरोवर कैलाश जान चाहने तीर्थयात्रीहरू त्यहाँ चाहिँ वहिरिया छन्। फाइदा हामी नभनौ, मित्रहरूको तनावबाट हामी फाइदा नभनौ, तर यो सिजनै हो त्यहाँ मानसरोवर कैलाश जाने, जाडोमा जान सक्दैन भन्दाखेरि यो सिजनमा जानलाई भित्रदेखि इच्छा भएर जान चाहनेहरू त्यहाँ आयो। त्यसमा अरू अन्तर्राष्ट्रिय छन्, मरिसियसदेखि लिएर अरू देशका पनि छन्, भारतको मात्र होइन। तिनीहरू चाहिँ अब के भयो भन्दाखेरि, नेपालगंजबाट सिमकोटमा फ्लाइटमा जाने, त्यहाँबाट चाहिँ हिल्सामा हेलिकप्टरबाट जाने, अनि त्यहाँको त्यो सिमानाको के ब्रिज यो पुल पार गरेर गएपछि, अनि चीनको टुरिज्म विभागका मान्छेले त्यो तीर्थयात्रा लिएर त्यहाँ घुमाउँदो रहेछ भन्दाखेरि अब चाप बढ्यो। अब केही फ्लाइटहरू बढाए तर चाहिँ नि अब हेलिप्याड गतिलो ठुलो बनाउनु पर्ने हिल्सामा त्यो महसुस गर्यो, प्लेन सर्भिसेस थप्नुपर्ने महसुस गर्यो, अर्थात् तीर्थयात्रीहरूको लागि अब सबभन्दा चल्तीको बाटो नेपाल भएर जाने बढ्या छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय तीर्थयात्रीहरूलाई फेसिलिटी बढाउनु पर्ने एउटा असर।
नाथुला बन्द हुँदैन थियो भने त नाथुलाबाट त गाडीमै सरेर उहीँ पुग्न सक्थ्यो, सजिलो बाटो पनि थियो होइन भारतीय तीर्थयात्रीको।
हामी कहाँ जति सजिलो त छैन, किनकि धेरै लामो जानुपर्छ, त्यो बाटो घुम्नुपर्छ, मोटरीबाट मात्र जाने पाउने भए पनि, तर नेपालबाट त हिल्सा भएर जाँदाखेरि धेरै सजिलो थियो, छोटो थियो, त्यसैले त्यो भन्दा भए पनि त्यो फेसिलिटी चाइनाले इन्डियनहरूलाई रोकिदिएपछि नेपालमा त्यो चाप बढ्यो। इमिडिएट इफेक्ट भने नि इफेक्ट हो, फाइदा बेफाइदा भन्दिनँ मैले, यस्तो कुरामा फाइदाको हिसाब हुँदैन। बिचरा अल्पत्र परेकालाई बाटो नेपालको प्रयोग गर्ने दिन आयो, नेपालले फेसिलिटी दिनुपर्छ भन्ने कुरा मात्र हो।
तर अहिले अब विवाद भइरहेको ठाउँ पनि त हाम्रो सीमाबाट धेरै टाढा छैन नि त, जुन चीन र भारत बीचको सीमामा अब सैनिक तैनात भएका र एकदम युद्धको शङ्खनाद गर्न तयार रहेको ठाउँ पनि त हाम्रो भूभागबाट टाढा छैन नि त।
छैन, त्यो पूर्वी सिमानाको त नजिकै ठाउँ हो, र अहिले त हामीलाई दुईटा घटनाले नेपालमा आउने टुरिस्टहरूमा प्रतिकूल असर परेको छ, गोर्खाल्यान्ड आन्दोलनले र चाहिँ यो डोकलाम विवाद पछिको तनावले गर्दाखेरि भुटानबाट आउने, म्यानमारबाट स्थलमार्गबाट आउने, बङ्गलादेशबाट आउने, त्यो त्यो एरिया भएर आउनेहरूको संख्या अलिक घटिया छ। नर्थ इस्टबाट आउने आसामिजहरू र मिजोरमहरू, त्यो त्यो तनावले गर्दाखेरि त्यो रिजनल टुरिस्टहरूको संख्या घटिया छ।
सँगसँगै राजनीतिक प्रभाव चाहिँ कस्तो हुन्छ?
अब राजनीतिक प्रभाव त नेपालमाथि दबाव होला, हाम्रो साइड देऊ भनेर दक्षिणले भन्ला उत्तरले भन्ला, नेपाल चाहिँ तटस्थै बस्नुपर्छ, नेपालले साइड लाग्ने कुरै छैन। किन भन्दाखेरि भारततिर लाग्नु भने दोस्रो ठुलो शक्तिलाई चिड्याएर पाँचौँ शक्तिसँग लाग्नु भने आफूलाई असुरक्षित बनाउनु हो। आफै सुरक्षा दिन नसकेर बहादुरीसँग पछि हट्गया भनेर हट्नुपर्ने देश र यत्रो ठुलो डिफेन्सको क्यापेबिलिटीमा ग्याप छ, हामीले कमजोरसँग लागेर बलियालाई चिड्याएर आफूलाई असुरक्षित बनाउनु हुँदैन। त यसको मतलब फेरि बोलियासँग लाग्ने त्यो पनि भारत हाम्रो नजिकको छिमेकी भएको हुनाले त्यो पनि हुँदैन. त्यसैले दुबईको पक्षमा कसैतिर नलागिकन तटस्थ बस्ने, दुबईलाई शान्तिवार्ताको लागि अपिल गर्ने मित्र देशका रूपमा त्यो नै सबभन्दा राम्रो हुन्छ. र नेपालले सहयोग कसरी हुन सक्छ भन्ने कुरा 62 आफ्नो ठाउँमा हजारौं मान्छे मरे तर यो 500 माइल नेपाल तटस्थ भए हुनाले भारतको पनि रगत बगेन, सेनाको चीनको सेनाको पनि बगेन. यसरी तटस्थता भने त उनीहरूले आनन्दको 500 माइल त नेपालको सिमाना त दण्डबाट मुक्त भयो नि. यसैले यो पनि महत्वपूर्ण पक्ष छ.
अब अहिलेको विवादको कुरा त अघि नै तपाईँले भनिहाल्नुभयो, भारत चीन विवादको थलो चाहिँ भूटान बन्यो. भूटानको कारण, भूटान र चीनको सीमा विवादको कारण भारत पनि त्यसमा मुछियो. अब यो हेर्यौं भने तेस्रो देश बीचमा पर्ने रहेछ. तेस्रो देशको कारणले दुईटा ठूला शक्ति राष्ट्रहरूबीच द्वन्द्व हुने रहेछ. त्यस्तै स्थिति नेपालमा पनि छ. भनेको नेपाल चीन र भारत, जसरी भारत चीन र भूटान बीच त्रिदेशीय सीमा छ, त्यसै गरी नेपाल चीन र भारत बीच पनि त त्रिदेशीय सिमाना छ नि. पश्चिम नेपालमा हेर्यौं भने
होइन,
पूर्वी नेपालमै पनि त्यस्तो सिमाना छ. त्यस्तो स्थितिमा अब हामीले चाहिँ योबाट के पाठ सिक्न सक्छौं?
दुईटा पाठ सिक्नुपर्छ. एउटा चाहिँ 1962 सीमा युद्धमा भारत उनीहरू लडे, नेपालको भूभाग चाहिँ भारतीय कब्जामा रह्यो. त्यो कालापानीमा आएर बसेकै चाहिँ चाइनालाई वाच गर्ने भनेर बस्यो. अरू पछि हटेर गयो चीन र भारतको सीमाबाट फौज, तर नेपालबाट हटेन, कालापानीको हटेन. र अहिलेको जमानामा त त्यो वाच गर्नलाई बस्ने भन्यो. अहिले त सेटेलाइटदेखि लिएर भू उपग्रहदेखि लिएर अनेक टेक्नोलोजी छ. सानो कमजोर देशको भूभाग कब्जा गरेर बस्नु ना, अब यो अनुपयुक्त छ. हटाउनु पर्छ. त्रिदेशीय बिन्दु इन्डिया चाइना नेपाल मिलेर वार्ता गरिकन टुङ्ग्याउनु पर्छ, किनकि बोर्डर 1 नम्बरदेखि सुरु भएको छ नेपाल चाइना बोर्डर सन्धिमा. जिरो कहाँ? त्यो बोर्डर डिमार्केट गर्दा बाटो बनाउँदा पनि फर्स्ट 0 अनि 1 आउँछ अनि 2 त्यसरी. यसरी दुई ठाउँमा छ, एउटा सिक्किम भारत नेपाल, सिक्किम भारत चाइना जोडिया ठाउँमा छ, र जहाँ अब त सिक्किमको इन्डियाले लिइरहेछ सेक्युरिटी. र अर्कोतिर पश्चिममा छ हाम्रो लिम्पिया धुरादेखि लिपुलेकसम्म का कुराहरू विवादित छन्. र वास्तवमा त्यो सुगोली सन्धि अनुसार नेपालको हो भन्दा त्यो चाहिँ त्यसका लागि. र फेरि हाम्रो उपस्थिति बिना चीन र यो भारतले लिपुलेकबाट व्यापार गर्दै एग्रिमेन्ट पनि गरे, नेपालले प्रोटेस्ट गरेपछि ठिक छ त भनेर चीनले प्रमाणको आधारमा हामी मान्छौँ नेपालको भन्ने कुरा भने, र हिल्सा बढी बढ्न थालेको त्यो के हो भन्दाखेरि त्यसलाई ड्रप गरे हो चीनले. तर भारतले त मौका पर्यो भने फेरि यहाँ पनि हस्तक्षेप गरिकन भुटानमा हस्तक्षेप गरे जस्तो सम्बन्ध चीनको बिगार दिए जस्तो नेपालको पनि सम्बन्ध चीनसँग बिगार दिन सक्छ. नेपालले बुद्धिमानीपूर्वक 1969 मातृकाले हुर्या मिलिट्री मिसनलाई फर्काएको, उत्तरी चेकपोस्टबाट भारतीय सेना हटाएको हुनाले आनन्दसँग उत्तरसँग हामीले सम्झिन गाँच्न पायो. नेपालको पाठ सिकेर भुटानले चाहिँ अब चीनसँग वार्ता गर्ला भन्ने मलाई लाग्छ.
भर्खरै तपाईँले जुन मातृका कुरा कि कुरा गर्नुभयो, त्यो भनेको चाहिँ अहिले जसरी भुटानी सीमामा चिनी भारतीय सैनिकहरू छन्, त्यसै गरी नेपाल र चीनको सीमानामा पनि भारतीय सैनिकहरू थिए.
राखा थिए र यहाँ ठुलो विरोध भएपछि 1969 हटायो. 1950 आएको 51 आएको सेन इन्डियन मिलिट्री मिसन र इन्डियन मिलिट्री चेकपोस्टलाई 1969 चाहिँ मात्र हटाउन सकियो. यतिका वर्ष बस्यो त्यो, तर नेपालले त्यसरी हटाउन सक्या हुनाले नेपालले आफूलाई शान्तिको क्षेत्र भन्न सक्ने अवस्था आयो. नभए त भारतीय प्रभुत्वको क्षेत्र, भारत र चीन जुझ्दा साँडेको मिचाइमै पर्नुपर्ने बाछा जस्तै हामी दुर्दशामा पर्थ्यौँ.
हामी 1969 भारतको जस्तो हामीसँग उसको दबाव थियो, प्रभाव थियो, अहिले भुटानमा त्यस्तै रहेछ.
त्यस्तै रहेछ र यो चाहिँ यहाँ दुर्दशा दण्ड निस्केको कारणले त्यही हो. र भुटान र चीनको स्वाभाविक छिमेकी सम्बन्ध विकास गर्न दिएको भए, भारतले बाधा नदिया भए समाधान सजिलो हुन्थ्यो.
अब अहिले भूटानले चाह्यो भने चाहिँ नि चीन र भारतको द्वन्द्व बढ्ने वा घट्ने त्यस्तो स्थिति देखिन्छ?
कसले
भूटानले चाहेमा?
भूटानले अब दरोसँग भन्नु पर्यो कि हामी दुवै छिमेकीसँग सम्बन्ध राख्छौँ, हामी चाहिँ चीनसँग प्रत्यक्ष वार्ता गरिकन आफ्नो भूभाग आफूले दावी गरे प्रमाणको आधारमा निर्केवल गर्छौँ भन्नु सक्छ, त्यो दिन क्रमशः आउन सक्छ।
अनि सँगसँगै अब भूटान र चीनको सीमामा रहेका भारतीय सैनिक फिर्ता हुने कुराहरू चाहिँ
त्यो त अर्का देशमा किन हात हाल्ने अहिलेको जमानामा? त्यो त गलत काम हो, त्यो त सच्याउनै पर्छ। र नेपाल र भूटानको त भू राजनीतिक स्थिति त एउटै छ नि, दुवै छिमेकीका बीचमा छौँ नि हामी पनि उनीहरू पनि। भूटानका योभन्दा अगाडिको राजाले मलाई भनेर थाहा छ कि चाहिँ नि सिक्किममा 80% नेपाली छ, कि त स्वतन्त्र सिक्किम हुनुपर्ने कि भारत नेपालसँग मिसिनुपर्ने, भारतको कब्जामा गयो। अब चाहिँ नि शरणार्थी र अरू कुरामा हामीलाई दुःख भएर हामी सिक्किम सकियो, भुटान सकिएपछि सकिने पालो नेपालको आउँछ, यसैले एकले अर्काको स्वतन्त्रतालाई मद्दत गराउनुपर्छ भनेर भनेको कुरा म सम्झन्छु दिग्मे सिंहले। मैले एउटा वार्तामा त्यहाँ जाँदाखेरि उहाँसँग भेट र अन्तर्वार्ता मेरो भएको थियो भन्दाखेरि, यसैले यो त हाम्रो र उनीहरूको एउटै भू राजनीतिक स्थिति भएको हुनाले दुवै छिमेकीहरूसँग ठुलासँग समन्निकटता र सन्तुलन कायम गर्नु आवश्यक छ। भुटानले त्यो नगरिकन भुटान भारतको सैनिक उपस्थिति भएकोले यो समस्या चर्किएको हो।
अघि तपाईँले अलिकति कुरा निकाल्नुभयो अमेरिकाले पनि भारत र चीनको सम्बन्धमा चासो राखेको कुरा, तर सँगसँगै के पनि कुरा आइरहेको छ भन्दा एसियामा चाहिँ चीनलाई चाहिँ एक्ल्याउनको लागि अमेरिकाले चाल चलिराखेको छ, भारत अमेरिका जापान गठबन्धन नै लागेको छ चीनलाई एक्ल्याउन भन्ने कुराहरू पनि आइरहेछन्। त्यस्तो सम्भावना चाहिँ कतिको देखिन्छ?
अब यो विवाद अब कस्तो हुने रहेछ भन्दाखेरि, एकातिर उचाल छ, जस्तै अरबमा अहिले के गर्यो भन्दाखेरि साउदी अरेबिया गयो ट्रम्प, एकदम मित्रताका कुरा गर्यो, हतियार पनि बेच्यो, त्यसपछि चाहिँ त्यो दुईटालाई चर्कायो झगडा कतारसँग, अनि पछि कतारमा पनि आफ्नो मन्त्री पठाएर उसलाई पनि फाइटर प्लेनहरू बेच्यो, अब मिलाउनेमा हामी कोसिस गर्छौँ भन्छ। उसले त यो इन्डिया र चाइना झगडा गराउन सक्यो भने इन्डियालाई हतियार बेच्न सकिन्छ भन्ने छ हिसाब। आफ्नो काम आफू चाहिँ नि सोफिस्टिकेटेड नयाँ डेभलप विपनमा जाने, अरू चाहिँ डिस्पोज गर्नुपर्ने जति यस्ता एसिया अफ्रिकाका विवादित ठाउँहरूमा बेच्ने, तर ठाउँ ठाउँमा दण्ड बढोस् भन्ने। यसैले यो त सबभन्दा प्रफिट हुने बिजनेस भनेको हतियारको, यसैले यस्ता हतियार बेचुवा मुलुकहरू दण्ड बढाउन चाहन्छ, यसैले आपसमा वार्ता शान्ति कायम गर्न पर्ने र एसियाको विकास सँगै मिलेर गर्नुपर्ने, भारत चीन नेपाल लगायत सबै मिलेर, त्यो चुनौती आएको छ। अरू ठाउँको दण्डको पाठ सिकेर सतर्क हुनुपर्ने छ, उचालिएमा उचालिनुहुन्न, किनकि ओभरमा पनि पहिले चीनले पनि भारतले माले मात्र विरोध होइन, अमेरिकाको पनि विरोध थियो, तर लास्टमा चाहिँ नि भाग लिन गयो वान रोड, उसमा चाहिँ नि ओभरमा अमेरिका सहभागी भयो, खालि भारत मात्र एक्लो पर्यो। हामी पनि गइसक्यौँ भन्छ, भुटान जस्तो प्रभाव क्षेत्रमा बस्न चाहँदैन, नो मोर भुटान आइएछ नि नेपाल, नेपाल त त्योभन्दा अगाडि बढ्यो भन्ने कुराको प्रमाण हो। त्यति मात्र हो र जोइन्ट मिलिट्री एक्सर्साइज इन्डियाले नगर भन्दा पनि चीनसँग गरिदियो भन्दाखेरि, अब उसको मुठीभित्रको झिङ्गाको रूपमा किचिक्क पारेर मार्न सक्ने भारतले त्यो नेपालको स्थिति भएन। ओभरमा गइसकेपछि अब नाकाबन्दीको युग पनि अन्त भयो, समाप्त भयो भन्दाखेरि, अब मलाई लाग्छ भुटानले अवसर खोज्या होला, आफू पनि नेपाल जस्तै स्वतन्त्र भएर बढी दुवै छिमेकीसँग सम्बन्ध बनाऊ, यो क्राइसिसले कहिलेकाहीँ त मद्दत गर्छ भुटान बढी स्वतन्त्र हुन
सम्भावना देखिन्छ
सकिन्छ।
तर भुटान एक्लै नभइकन उसले अन्तर्राष्ट्रिय सहयोग चाहिँ पाउनुपर्छ होइन?
उसले अब सहयोग त मुख्य कुरा आफूले आफ्नो स्वतन्त्रताको लागि डरो उभिने अर्काको के कसले बोकेको मृगले के यो शिकार गर्न सक्दैन भन्छ नि, उहाँ अर्काको यो चाहिँ यस्तो चाहिँ कमजोर सुरक्षा छाता जसले आफूलाई सुरक्षित गर्न सक्दैन, आफै निकै ग्यापमा छ र बढी भारतले न्यु खोज्यो भने चीनले पाकिस्तान लगाइदिन्छु भन्छ, ऊ त अमेरिकासँग कम्पिटिसन गर्ने हो। उस भारतले हाम्रो तुलनामा सैनिक रूपले सक्दै सक्दैन भने हुनाले तिम्रो फौज हटेन भने लज्जास्पद पास सिक्नु पर्छ भनेर अस्तिको ल्याङ्ग्वेज हेर्नुहोस् त वार्निङको। यसैले उसले त भारतको सैनिक शक्तिलाई बनेकै छैन र चाहिँ लजास्पद स्थितिमा नजाओस् यसले वार्ता गरौँ हटाएर फौज हटाएर भारतको भनेको छ भने अब यसैले कमजोरको प्रोटेक्सनमा लुज गर्ने बढिरहेछ गेन गर्न सक्दैन भन्ने कुरा भुटानले बुझ्या हुनुपर्छ र सिक्छ यसबाट पाठ र भुटानको स्वतन्त्रता सार्वभौमिकताको पक्षमा हामी पनि छौँ त्यो बलियो होस् त्यसको त्यसको उत्तर दक्षिण दुवैसँग राम्रो सम्बन्ध होस् भन्ने हाम्रो चाहना भएको हुनाले भुटानलाई आफ्नै बुट्टा बुद्धि र प्रत्यक्ष वार्ताद्वारा समस्या उत्तरसित पनि समाधान गराउनुहोस् भन्ने नै हामीले शुभकामना दिने हो।
हाम्रो सल्लाह
परामर्श त्यही हो।
यो कुरा त भारतले पनि बुझेको होला नि होइन?
भारतले बुझेको होइन, नेपाललाई पनि सक्यो भने भुटानलाई जस्तो आफ्नो अधीनमा राख्न चाहन्छ, ठाउँ ठाउँमा झगडा झगाउन चाहन्छ, विवाद बढोस् भन्ने चाहन्छ नि चीनसँग, उसले उचाल्छ नि। त्यसै हामी चाहिँ उचालिनु भएन नि, हाम्रो लागि दुवैका विरुद्ध नेपालको भूमिमा प्रयोग गर्न पनि नदिने, तिम्रो विरोधमा जान तर हामीलाई चाहिँ चम्चा नबनाऊ हस्तक्षेप नगर भनेर हामीले भन्छौँ नि, भुटानले पनि त्यही कुरा भन्न थाल्छ। अब
हुन्छ, समय दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद,
विचार राख्ने अवसर दिनुभएकोमा उज्यालो परिवारलाई धन्यवाद छ।
उहाँ हुनुहुन्थ्यो भारत र चीन मामिलाका विज्ञ हिरण्यलाल श्रेष्ठ। भारत र चीनबीच पछिल्लो पल्ट देखिएको चिसोपनाको कारण र यसले नेपालमा पार्ने प्रभावका बारेमा कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिन्दो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 बजे फेरि आउनेछौ। आजको कार्यक्रम बदलिन्दो नेपालबाट भने प्राविधिक साथी संघर्ष विष्टसँगै म सुफल काफले पनि बिदा हुन्छु। नमस्कार।